أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين اللهم صل على محمد وآل محمد. شہید مطہری کی یہ خصوصیت تھی کہ شہید نے اس مسئلے کو ایک انسانی مسئلہ بنایا، اگرچہ یہ ایک سیاسی اور تاریخی مسئلہ تھا، لیکن شہید کا سارا زور اس مسئلے کو انسانی مسئلہ قرار دینے پر ہے کہ جبر اور اختیار کا مسئلہ سب سے پہلے ایک انسانی مسئلہ ہے، اس کے بعد الہی، دینی اور طبعی مسئلہ ہے. ایک انسان جو اس دنیا میں آتا ہے وہ سب سے پہلے یہ سوچتا ہے کہ آیا میں یہ افعال، یہ اعمال انجام دے رہا ہوں، کیا میں مجبور ہوں یا میں مختار ہوں. اس حوالے سے اس پر گفتگو ہوئی کہ سب سے پہلے یہ مسئلہ سن 50 ہجری سے بھی پہلے، یعنی امام حسن کی شہادت سے بھی کچھ پہلے، یہ مسئلہ اسلامی اجتماع میں وجود میں آیا، اور اس مسئلے کی کڑی بنا دوسرا مسئلہ عدل الہی. عدل الہی اصل مسئلہ نہیں تھا، اصل مسئلہ یہ تھا. اس مسئلے کی کڑی بنا عدل الہی، عدل الہی کے بعد مسئلہ بنا حسن و قبح عقلی، حسن و قبح ذاتی، حسن و قبح ذاتی کے بعد حسن و قبح عقلی، اور اس کے بعد اب تک جو یہ عدل الہی کے اندر یہ مسئلہ تھا، اس کے بعد توحید میں بھی آ گیا، اور توحید افعالی، اور اس کے بعد جا کر توحید صفاتی کو بھی اس مسئلے نے اپنے اندر شامل کر لیا. تو یہ کلن ایک سیر ہے جس پر گفتگو ہوئی ہے. آج جس پر ہمیں گفتگو کرنی ہے وہ توحید افعالی اور توحید صفاتی کے اندر کس طرح یہ مسئلہ سرایت کر گیا. توحید، جو توحید کی تقسیم ہے مسلمانوں کے درمیان، وہ چار تقسیم ہے. ایک توحید ذاتی ہے، اس پر کوئی اختلاف نہیں ہے کہ پروردگار متعال خالق ہے، پروردگار متعال رازق ہے، وہ مالک ہے، اس نے ہمیں خلق کیا ہے، وہ احد ہے، وہ واحد ہے، اس میں کوئی اختلاف نہیں، آج تک اس میں کوئی اختلاف نہیں. دوسری تقسیم توحید افعالی کی ہے کہ جو افعال پروردگار ہیں وہ، آیا انسانی افعال جو ہیں وہ وہی افعال پروردگار ہیں؟ یعنی میں جو آپ کے سامنے گفتگو کر رہا ہوں، تو آیا یہ پروردگار یہ فعل کو انجام دے رہے ہیں یا میں انجام دے رہا ہوں؟ یعنی میں مجبور ہوں اور میری حیثیت ایک، مثال کے طور پہ آپ سمجھ لیں، ایک آلے اور ایک ٹول کی ہے. اور اسی طرح توحید افعالی میں یہ بحث بھی آتی ہے کہ انسان اپنے تمام کاموں کو کسی نہ کسی مقصد کے تحت انجام دیتا ہے، تو کیا پروردگار بھی کسی مقصد کے تحت انجام دیتا ہے؟ کیونکہ انسان جب اپنے کاموں کو کسی مقصد کے تحت انجام دیتا ہے تو دراصل وہ اس مقصد کے نیچے دبا ہوا ہوتا ہے، دراصل وہ اس مقصد تک پہنچنا چاہتا ہے. ایک کمبودی ہے، ایک کمی ہے انسان کے اندر کہ وہ اس مقصد کو حاصل کرنے کے لیے اس کام کو انجام دیتا ہے. جیسے ایک شخص ہے، وہ جاہل ہے، علم حاصل کرنے کے لیے یونیورسٹیز میں جاتا ہے، مدارس میں جاتا ہے، تو تعلیم حاصل کرتا ہے ایک مقصد کو حاصل کرنے کے لیے. تو کیا پروردگار متعال جو افعال انجام دیتا ہے وہ بھی کسی مصلحت کی غرض سے اور کسی مقاصد کے تحت ہوتے ہیں؟ توحید افعالی میں یہ دو جہت سے یہ بحث آتی ہے، اور اس مسئلے نے توحید افعالی کو اپنے اندر سمیٹ لیا. توحید صفاتی بھی محفوظ نہیں رہ پائی. توحید صفاتی یعنی جو پروردگار کی صفات ہیں، وہ عادل ہیں، وہ قادر ہے، وہ حی ہے، وہ رازق ہے، یہ جتنی بھی صفات پروردگار کی، یہ پہلے سے موجود تھی، جب سے پروردگار متعال تھا تب سے تھی. اور یہ بھی جس طرح اشاعرہ نے اس مسئلے کو تبعین کیا، تفسیر کیا، کہ پروردگار ایک چیز ہے، عدالت ایک چیز ہے، اس کا قدیم ہونا، حی ہونا ایک چیز ہے، اس کا قادر ہونا ایک چیز ہے، تو ان سب کو پروردگار کے عرض میں قرار دیا، کہ بقول معتزلہ کہ یہ تو ایک طرح کا شرک اور کفر ہے. لیکن معتزلہ بھی اس کی کوئی اچھی تفسیر نہیں کر پائے، उन्होंने मसले को नियाबती बना दिया कि जो कुदरत थी वो परवरदिगार के अंदर नियाबत में मौजूद है, नियाबत से ज़्यादा अच्छी तरह वो भी इस मसले को बयान नहीं कर पाए। ये तशय्यु का खासा था कि उसने ये आइम्मा ने ये नज़रिया दिया हमें कि उसकी जो भी सिफात है वो ऐन ज़ात है, यानी ऐसा नहीं कि एक उसकी ज़ात है और उसके मुकाबले में उसकी सिफत है, ना ना, जो उसकी ज़ात है वो ऐन सिफत है, यानी उसकी सिफात ज़ाइद बर ज़ात नहीं है, ऐन ज़ात है। ऐसा नहीं है वो है और फिर ये कहा जाएगा वो एक है, फिर ये कहा जाएगा वो कादिर है, ना। उसकी जैसे इंसान की, इंसान के लिए हैवान नातिकियत होना, उसकी ऐन ज़ात इंसान ये है, तो परवरदिगार की ज़ात ये है कि वो कादिर है, वो हई है, वो कयूम है, वो आलिम है, और इस तरह बकिया सिफात। तो इस मसले ने तौहीद सिफाती को भी अपने लपेट में ले लिया। उसके बाद चौथी नंबर की जो तौहीद थी वो तौहीद इबादी थी, यानी इबादत फ़कत और फ़कत परवरदिगार मुताल की होगी, सजदा और रुकू परवरदिगार के लिए। इस मसले में भी कोई इख्तिलाफ़ नहीं था, सिर्फ दो तौहीद में इख्तिलाफ़ था, तौहीद अफ़ाली और सिफाती, तौहीद ज़ाती और इबादी महफूज थी। यहाँ तक कि शहीद मुतहरी कहते हैं कि मुसलमानों में इबन तीमिया हम्बली, जिसका ताल्लुक हम्बली फ़िरके से था, जो शाम का रहायशी था इबन तीमिया, उसने एक आकर एक नया मसला खड़ा किया, एक नई बहस को मतरा किया, एक नई बात को बयान किया और कहा कि ये जो तवस्सुल किया जाता है, दुआ की जाती है, ये मज़ारात पर जो जाया जाता है, आइमा अतार की कुबूर पर जाया जाता है, पैगम्बर अक्रम सल्लल्लाहु अलैहि वसल्लम की कब्र मुताहर पर जो जाया जाता है, औलिया अल्लाह की जो कुबूर पर जाया जाता है, ये सब चीज़ें तौहीद इबादी से मुनाफात रखती हैं, और उसके मुताबिक जो अफ़ाल, जो शख्स ये काम अंजाम दे रहा है, वो परवरदिगार की तौहीद इबादी को नहीं मान रहा। तो यहाँ आकर फिर मुसलमानों के अंदर एक तीसरी बहस भी शुरू हो जाती है कि तौहीद इबादी, और जो इसको मानता है उसे फिर वहाबी कहा गया। तो ये एक सिलसिला रहा तमाम गुफ्तगू का। अब अशायरा ने तौहीद अफ़ाली में ये कहा कि परवरदिगार मुताल जितने भी फ़ेल हैं वो सब परवरदिगार के मुताल के हैं, जितने भी अफ़ाल हैं, और वो किसी मकसद के तहत किसी फ़ेल को अंजाम नहीं देता, वो मजबूर नहीं है, वो किसी मकसद, कोई मकसद, ये इंसानों के लिए है मकसद, परवरदिगार किसी मकसद के लिए नहीं। और अशायरा ने इसके बरअक्स का, और मोतज़िला ने इसके बरअक्स का, मोतज़िला ने कहा नहीं, इंसान ख़ुद मुख्तार है, ये जो अफ़ाल में अंजाम दे रहा हूँ अपनी ख़ुद मुख्तारी से अंजाम दे रहा हूँ, और परवरदिगार भी मसलहत के लिए एक फ़ेल को अंजाम देता है, एक काम को अंजाम देता है। जबकि अशायरा कहते हैं मसलहत खुद परवरदिगार ने खल की है, अगर शराब के अंदर मफसदा है या नमाज पढ़ने के अंदर मसलहत है, तो ये मसलहत का खालिक भी परवरदिगार है। ऐसा नहीं है कि एक मसलहत की वजह से परवरदिगार ने ये हुक्म दिया, ना, वो बरअक्स कर देता, वो कहता तुम झूठ बोलो सच ना बोलो, सच के अंदर जो मसलहत ही उसने खल की वो ये मसलहत झूठ के अंदर खल कर देता, वो उसकी मर्ज़ी थी। तो अशायरा ने इसका इनकार किया और मोतज़िला ने इसको कबूल किया, यानी इख्तियार को कबूल किया और फिर इस चीज़ को कबूल किया कि परवरदिगार मसलहत के तहत फ़ेल अंजाम देता है। इसका नतीजा ये निकला कि अशायरा ने फिर सब चीज़ों की नफ़ी कर दी, तमाम चीज़ों की, यानी निज़ाम इल्ली और मालूली की नफ़ी कर दी, क्योंकि निज़ाम इल्ली और मालूली का नतीजा ही निकलेगा कि परवरदिगार बेबस है, उसके हाथ बन चुके हैं। अगर एक चीज़ को मुतहक्किक होने के लिए चंद इल्लतों की ज़रूरत है, अगर वो इल्लत ताम हो जाएगी, तो जैसे फ़लसफ़ी कहते हैं अगर इल्लत ताम हो गई तो मालूल का आना वाजिब हो जाएगा, अगर उसकी तमाम चीज़ें पैदा हो गई, मसलन एक बच्चे का दुनिया में आने के लिए 10 चीज़ें दरकार है, अगर 10 चीज़ें मुतहक्किक हो गई तो वो बच्चा ज़रूरी है कि दुनिया में आ जाए। अशायरा कहते ना ये ज़रूरी वगैरह की बातें ना करो, निज़ाम इल्ली और मालूली का उन्होंने इनकार कर दिया। इसी तरह जो भी इससे मुतालिक जितनी भी चीज़ें थी उन सब का वो इनकार करते चले गए। यानी एक कानून ये कि जहाँ भी अशायरा को बू महसूस हुई कि यहाँ से परवरदिगार से एक जबर की बात आती है, यानी परवरदिगार से इख्तियार चला जाता है जहाँ भी उन्हें महसूस हुआ, जैसे निज़ाम अली और मालूली में, निज़ाम सबब और मुसबब में, जहाँ भी उन्हें महसूस हुआ कि ना अगर हम इसे मान लेंगे तो इसका नतीजा ये निकलेगा, फिर परवरदिगार तो मजबूर हो गया, तो उन्होंने हर उस चीज़ का इनकार कर दिया। तो ये बहस जो शुरू हुई एक इंसानी मसले से, उसका आखिरी इख्तिताम तौहीद अफ़आली और तौहीद सिफाती पर हुआ। ये बहस यहाँ ख़त्म होती है। इसके बाद वो एतराज़ात हैं जो अशायरा और मुतज़िला आपस में एक दूसरे से करते हैं। वसल्लल्लाहु अला मुहम्मदिन व आलिहि ताहिरीन।